بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم مولانا جلال الدين رومي رحمة الله عليه کا ایک قصہ میرے مرشد اور میرے شیخ رحمت اللہ علیہ سنائے کرتے تھے کہ ایک بزرگ قرضہ بہت لیا کرتے تھے اور اس کو منع کیا گیا قرضہ لینا یہ اچھا کام نہیں ہے انسان صبر کرے تحمل اور برداشت کرے کیونکہ یہ قرضہ ایسی چیز ہے کہ شہید کی شہادت کتنا اونچا مرتبہ ہے حدیث شریف میں آتا ہے کہ اس کے سب گناہ معاف ہو جائیں گے الا الدین لیکن سوائے قرضوں کے یہ اتنی بری چیز ہے کہ شہید قرضوں میں وہ بھی پکڑا جائے گا اس لیے اس کو منع کیا گیا کہ قرضہ نہ لیں اور شیخ سعدی شیرازی رحمت اللہ علیہ عجیب بات فرماتے ہیں وہ فرماتے ہیں کہ بہت دن ہو گئے دال کھاتے کھاتے آلو کھاتے کھاتے بہت دن ہو گئے اب دل بیوی کا بھی تقاضا ہے دل چاہ رہا ہے کہ گوشت کھا لوں تو جیب میں تو پیسے ہیں نہیں کہاں سے خریدو گے کیا مسئلہ ہے وہ جو قصائی ہے وہ تو میرا معتقد ہے میرے ہاتھ چومتا ہے اور کہتے حضرت صاحب کوئی کام ہو تو بتانا کوئی خدمت ہمارے لائق ہو تو بتانا تمہیں تو میرا بڑا معتقد ہے ہاتھ بھی چومتا ہے اگر اس سے قرضہ مانگوں گا تو کبھی منع نہیں کرے گا وہ تو خود کہتا ہے کہ کوئی خدمت ہو تو بتانا پیچھے پنکھے بند کر دو لہذا اگر ایسے معتقد قصائی سے میں قرضہ لے لوں تو کیا حرج ہے لیکن شیخ سعدی شیرازی رحمۃ اللہ علیہ فرماتے ہیں کہ بات تو ٹھیک ہے تو معتقد اعتقاد تو اس کو بڑا ہے مولانا صاحب کی تقریر کا عاشق ہے اور ان کی صحبتوں کا کو ماننے والا ہے تسلیم کرنے والا ہے لیکن فرماتے ہیں تو قصائی اگر بغدا لے کر آ گیا ٹوکا تو جس سے ہڈی کاٹتے ہیں نا اس کو بغدا بولتے ہیں ٹوکا بھی عام زبان میں بولتے ہیں تو اگر وہ لے کر آ گیا ہوئے اور آگے ہاتھ میں پکڑ کے اس نے کہا ہوئے مولانا صاحب دو مہینے ہو گئے میرا قرضہ نہیں دیا تم نے فرماتے کہ اس ذلت سے بہتر ہے کہ میں چٹنی روٹی کھا لوں ذلت کی بریانی سے بہتر ہے کہ عزت کی چٹنی روٹی کھا لوں اس لیے قرضہ لینا بہت بری بات ہے اب رہی بات کہ ہماری ضرورت ہے کہ فلاں ضرورت کوئی چیز خریدنی ہے یا وہ اس لیے میں نے قرضہ لیا تو بات یہ کہ جس آدمی کی ضرورت ہے اس کو معلوم ہے کہ میں ضرورت میں پھنسا ہوں کچھ آمدن بھی ہے اس کی تو ایسے وقت میں سکھایا گیا کہ اپنے اخراجات میں میانہ روی کرو जिसको हमारे खान साहब कहते हैं गुजारा करो, गुजारा करो, ये उसी वक्त के लिए तो सिखाया ना कि हालात हैं यकसा नहीं रहते, लेकिन ऐसे ही वक्त के लिए सिखाया गया कि ऐसा काम करो। इधर आ जाए, तो कर्जा लेना बड़ी बुरी चीज है। और मैंने ये भी बता दिया कि इतनी बुरी चीज है कि शहीद का मर्तबा याद रखना बहुत ऊंचा है, बहुत ऊंचा है। एक वो शख्स जो कि गुनाह से बचता है, शरीयत पर और सुन्नत पर अमल करता है, और ऐसा शख्स जो कि शहीद है, लेकिन शर्त यह है कि वो भी शरीयत और सुन्नत पे चलने वाला हो, तो उस शहीद का जो दर्जा है ऐसे शख्स से भी ऊंचा है। कुरान पाक ने इसको जिक्र भी किया मुनाम अलैहिम में। लेकिन वो शहीद कर्जों में भी पकड़ा जाएगा, बावजूद ये कि इतना ऊंचा दर्जा के जिसमें फरमाया उसके सब गुना माफ हो जाएंगे। ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इल्लत दैन, लेकिन दैन यानी कर्जों में वो पकड़ा जाएगा, ये माफ नहीं होगा। ये इतनी बुरी चीज है, इसलिए कर्जों से कहा कि सब्र करो, अपने अखराजात में मियाना रवि करो, अपने अखराजात को काबू करो। क्योंकि एक अजीब बात यह है कि मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि आमदन हमारे इख्तियार में नहीं है, और अखराजात हमारे इख्तियार की चीज है। जो गैर इख्तियारी चीज है वहां हम रोते हैं, और जहां इख्तियार की चीज है वहां हम खुला हाथ दिखाते हैं। जबकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अखराजात में मियाना रवि को निस्फ मईशत फरमाया, यानी इंसान अगर अपने अखराजात को काबू और कंट्रोल कर ले तो उसको फरमाया कि निस्फ मईशत है, यानी उसका आधा काम तो हो गया, यानी उसका जो मईशत का मसला है वो आधा मसला तो हल हो गया। गैर इख्तियारी चीज के, गैर इख्तियारी चीज जो हमारे इख्तियार में नहीं है, आमदन ये हमारे इख्तियार में नहीं है, लेकिन अखराजात हमारे इख्तियार में है। लेकिन अजीब बात है, अखराज जो इख्तियार की चीज है उसमें हम खुले हैं, और जो गैर इख्तियारी चीज है उसके पीछे पड़ेगा। ये भी खुली बेवकूफी और हमाकत पर हमारी दलालत करता है। अब रही बात की कोई चीज खरीदनी है, तो देखो हमारे बड़े ने, हमारे बूढ़ों ने, औरतों ने कैसे कैसे घर चलाए हैं। शौहर ने दिया कि भाई मेरी गुंजाइश है, ये लो पैसा, इसमें अपना खर्चा पूरा करो। अल्लाह ताला ने ऐसा रखा है इनको कि ये मईशत की माहिर होती है। ऐसे ऐसे भी किया कि इन्होंने, अब शौहर को तो फिक्र नहीं कि क्या करना है, क्या लेना है, क्या देना है, बेटी भी है। ये औरतें क्या करती, जिस वक्त बेटी की शादी का मौका आता है ना, अब वो शौहर परेशान होता है कि हाय मैं इसका बंदोबस्त कहां से करूंगा कि चलो अपनी बेटी को कुछ तोहफा तो दूं। उस वक्त भी कहती आप घबराए नहीं, ये देखिए मैंने ये चीज तो जमा कर ली है, ये तो मौजूद है, अब आप इसका बंदोबस्त कर लें। तो कहते ये तुमने कहां से ली, कहती कि मैंने अखराजात में थोड़े थोड़े पैसे बचा लेती थी, उससे कमेटी डाल लेती थी, उस कमेटी को जो पैसा आता था थोड़ा थोड़ा करके मैंने ये ले लिया। इस तरह जमा हो गया। और अजीब बात है कि अखराजात में जो हमारे काबू कीजिए उसमें हम खुला हाथ रखते हैं, और जो जहां आमदन की है तो फिर उसमें दूसरों पर नजर रखते हैं। چلو بندہ اللہ تعالیٰ سے دعا مانگے لیکن دوسروں پر نظر ہوتی ہے. یہ میرے دوستو سراسر غیر اللہ. قرضہ لینا بہت بری چیز, مجھ کو بھی اللہ تعالیٰ اس سے بچائے. لیکن دوسری طرف عجیب بات یہ ہے کہ ایک تصویر کا رخ ہی ہے, انسان پر کبھی ایسے حالات آتے ہیں اس کی ضرورت پڑ جاتی ہے, تو قرضہ دینے والے کو حدیث شریف میں اس کی اتنی فضیلت آئی کہ اگر وہ کسی کو صدقہ دے, قرضہ دیتا ہے نا, تو اس کا اتنا اجر و ثواب ہے جیسے اتنا ہی قرضہ صدقہ روزانہ کرنے کا ثواب. کیا مطلب؟ ایک آدمی نے 1000 روپے قرضہ مانگا, اس نے 1000 روپے قرضہ دے دیا اور کہا میں 3 مہینے میں یہ قرضہ تم کو لوٹا دوں گا. اب 3 مہینے تک روزانہ اس کو 1000 روپے اللہ تعالی کے راستے میں صدقہ کرنے کا اجر ثواب ملے گا. ایک طرف قرض دینے والے کو کتنی بڑی اس کے لیے فضیلت آئی, اور ایک طرف رسول اللہ صلی اللہ علیہ وسلم کا حالیہ تک ایک طرف قرضے کو منع فرما رہے ہیں اور دوسری طرف رسول اللہ صلی اللہ علیہ وسلم کا حال یہ تھا کہ کوئی شخص آتا اپنی ضرورت کو پیش کرتا, آپ صلی اللہ علیہ وسلم کے پاس نہیں ہوتا. حضرت بلال رضی اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کے پرسنل سیکرٹری تھے, سارے گھروں کے حساب کتاب, لین دین, قرضہ لینا ادا کرنا, اور اس کے ساتھ ساتھ مؤذن بھی, یہ سارا کام یہ حضرت بلال رضی اللہ تعالیٰ آپ کے پرسنل سیکرٹری تھے, سارے کام کرتے تھے, ہر گھر کا حساب کتاب, سودا سلف اور ضرورت اور یہ سب لین دین, نبی صلی اللہ علیہ وسلم کا جو حساب کتاب ان کے پاس ہوتا تھا. تو اب نبی صلی اللہ علیہ وسلم کا عالم یہ کہ کسی نے ضرورت پوری کی, پوچھا ہاں بھائی بلال کچھ ہے؟ کہا نہیں ہے. کہا اچھا قرضہ لے لو اس کو دے دو. تو ایک مرتبہ حضرت عمر رضی اللہ تعالیٰ نے جب یہ حالت دیکھی تو حضرت رومال رضا تو جوش آیا, اور جوش اس بات پر آئے کہ لوگوں کو یہ نہیں دیکھتے کہ نبی صلی اللہ علیہ وسلم کی حالت ایسی نہیں ہے اور یہ آ کر اپنی ضرورتیں پیش کرتے ہیں. تو انہوں نے نبی صلی اللہ علیہ وسلم سے عرض کیا کہ آپ اپنی جان پر اتنی تکلیف کیوں اٹھاتے ہیں کہ قرضہ لے کر اس کو دے رہے ہیں. تو نبی صلی اللہ علیہ وسلم کا یہ سننا تو آپ کے چہرے کا رنگ بدل گیا. اس رنگ کو دیکھ کر ایک انصاری صحابی نے جب وہ رنگ دیکھا, وہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کا ایک محبت تھی, اس محبت مسئلہ شریعت کا مسئلہ اور محبت تھی جس پر نبی صلی اللہ علیہ وسلم سے ایسے انہوں نے عرض کیا. ایک انصاری صحابی نے جب دیکھا تو کھڑے ہو گئے اور نبی صلی اللہ علیہ وسلم سے عرض کیا کہ اللہ کے نبی آپ خوب خرچ کیجئے اور اللہ کے خزانے میں کمی کا کوئی اندیشہ بھی مت کیجئے. تب نبی صلی اللہ علیہ وسلم کا چہرہ کھل گیا. یہ اخلاق نبوت ہے. اس کو کیا کہتے ہیں؟ اخلاق نبوت. یہ معیار نبوت کا, یہ اخلاق نبوت کا معیار ہے, اور یہی معیار کبھی کبھی اللہ تعالیٰ اپنے کسی ولی کو بھی عطا کر دیتے ہیں. ہر کا سنا کر کسی کے لیے ہوتا ہے. ایسے ہی بزرگ کا قصہ سنانے لگا تھا میں, اس سے پہلے کچھ ضروری باتیں جس کا حاصل اب بھی یہی ہے کہ قرضہ نہیں لینا چاہیے. تو وہ بزرگ کا عادت یہ تھی کہ قرضہ لینا دینا بہت قرضے لیتے تھے, یہاں تک کہ مرنے کا وقت آ گیا. اب سارے قرض خواہ لائن لگا کے بیٹھے ہوئے چاروں طرف, وہ بزرگ بستر پر چادر اوڑھ کے لیٹے ہوئے اور سارے قرض خواہ لائن لگائے بیٹھے ہوئے. اب ان کو بزرگ تھے, ایک دین کے دینی مقتدا تھے, ہمت تو کسی کی نہیں ہو رہی تھی کہ قرضہ مانگے, لیکن خواہش یہی تھی کہ حضرت جی میرا بھی قرضہ دے دے. زبان سے کوئی کہہ تو نہیں سک رہا تھا لیکن سب کی خواہش تھی کہ بھائی میرا قرضہ لوٹا دے. تو अचानक आवाज आई, हलवे वाले की आवाज आई, तो देखा एक बच्चा हलवा फरोख्त कर रहा है। वो बुजुर्ग के करीब से गुजरा तो चादर से मुंह खोला और फरमाया कि भाई कितना हलवा है? इतना है। कितने का दोगे? कहा इतना तो इतने का देता हूँ। आप पूरा कितने का दोगे? कहा 14 दिरहम का। फरमाया चलो ये सबको खिला दो। अब सबने कहा चलो भाई कुछ नहीं तो हलवा तो खाने को मिल रहा है, हलवा खाया। उन्होंने कहा चलो इसको तो पैसे देंगे, इधर वो चादर ओढ़ के फिर लेट गए। अब वो जो हलवे वाला बच्चा, वो बच्चा था हलवा देके फारिग हुआ, अब वो इंतजार में खड़ा है मुझे पैसे मिले 14 दिरहम। अब लोगों को भी अंदाजा हुआ है कि यार ये मौलाना साहब ने तो इसके साथ भी ठगी कर दी मरते मरते, हजरत जी ने तो इसको भी फंसा दिया। हम समझे कि 14 दिरहम उनके पास होंगे, ये तो उन्होंने इससे भी ठगी कर दी। अब लोगों में चैगमी गोया शुरू होने का, यार ये तो बुरी बात है, कम से कम बच्चे को तो ना फंसाते। अब छोटे बच्चे का क्या कसूर था और हलवा खिलाने की क्या जरूरत थी? अब उधर बच्चा जो है वो तो छोटा बच्चा, जर्फ उसका छोटा, उसने कहा मेरे हलवे के पैसे दे दे, कोई जवाब ही नहीं। वो तो चादर ओढ़े लेटे, उसने कहा मेरे हलवे के पैसे, कोई जवाब नहीं। अब बच्चे की आंखों से आंसू जारी हो गए, रोना शुरू कर दिया। उसने कहा मेरे पैसे, मेरा बाप तो मुझे बहुत मारेगा कि तूने ये पैसे वीडियो गेम खेलने में लगा दिए, या डब्बू पट्टी खेलने में, और डब्बू खेलने में, या गया और जनाब मोहल्ले के सबकी दावत करके आ गया, तो कहां पैसे लगाए? अब बच्चा रो रहा है, अब बेकाबू गम से उसका बेकाबू के रोते रोते, यानी पहले तो आंसू निकले फिर आवाजों से रोना शुरू किया और छल्ला कूदना शुरू कर दिया कि मेरा बाप तो मुझे बहुत मारेगा, छोड़ेगा नहीं। 14 दिरहम। अब लोगों ने कहा यार देखो यार ये मौलाना साहब कितना जालिम आदमी है, ये बुजुर्ग कितना जालिम है कि हमें तो फंसाया था, इस बच्चे को भी फंसा दिया, हम हलवा ना खाते क्या था। उधर बुजुर्ग का कोई हाल नहीं, वो चादर ओढ़े लेटे हुए। थोड़ी देर गुजरी तो अब वो बच्चा तो रोए जा रहा है उसकी आवाज। अब बच्चे को लोग तसल्ली दे रहे हैं, बेटा सबर कर सबर कर, वो उसको सबर का। थोड़ी देर गुजरी तो एक शख्स आया, उसके सर पे एक थाल रखा हुआ था, कपड़े से ढका हुआ। वो आया, उसने कहा सलाम वालेकुम। क्या सलाम? क्या सलाम किया तो वो बुजुर्ग ने चादर हटाई, वालेकुम सलाम फरमाया। उसने वो थाल उठा के सामने रखा कि हजरत ये फलां शख्स ने आपकी सिख खिदमत में हदिया भेजा है। मेरे मुर्शिद और मेरे शेख रहमतुल्लाह फरमाते हैं अच्छा, कपड़ा लगा हुआ था, कपड़ा हटाया तो देखा उसमें मुख्तलिफ थैलियां रखी हुई और हर थैली पे कुछ लिखा हुआ है। तो आपने पूछा एक कर्ज खास है, तुम्हारा कितना कर्ज है? उसने कहा मेरे 50,000 रुपए हैं। कहा ये लो, तो 50,000 ये लो तुम्हारे पैसे। तुम्हें भी तुम्हारा कितना है? कहा उसने मेरे 80,000 है। कहा ये लो। यहां तक के करते करते वो जितनी थैलियां थी सारे कर्जखाओं में बढ़ गई, तो थैली खाली कर्जखा सारे फारिग। बीच में एक छोटी सी थैली रखी थी, उसने कहा बेटा तेरे कितने पैसे? उसने कहा 14 दिरहम। कहा ये ले 14 दिरहम तेरे। ये मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं उन बुजुर्ग ने की जबान से निकला अल्हम्दुलिल्लाह। एक खादिम था, मुंह चढ़े होते ना बस, उसने कहा हजरत ये बात समझ में नहीं आई, क्या आपने ये अजीब मामला क्या फिर अल्लाह ने ये मामला किया? तो बुजुर्ग रोने लगे और रोके फरमाए बात ये है, मेरे मरने का वक्त करीब था, मैंने अल्लाह से फरियाद किया अल्लाह मेरा कर्जा उतार दीजिए ताकि मैं दुनिया से बेहिसाब किताब जाऊं, किसी के जिम्मे मेरा कुछ ना। तो वहां से जवाब आया ठीक है हम तुम्हारा कर्जा तो उतार देंगे लेकिन रोना शुरू कर।
تم روگے تو ہم تمہارا قرضہ اتار دیں گے. اپنی تڑپ دکھاؤ. کیا ایسی تڑپ میرے پاس نہیں تھی. بس اللہ نے خود ہی بندوبست کیا کہ حلوہ بیچنے والے اس بچے کو بھیج دیا. وہ چھوٹا سا بچہ جس کا ظرف چھوٹا ہوتا ہے, وہ چھوٹا سا بچہ جب کسی چیز کو برداشت نہیں کرتا روتا بھی ہے. اب بزرگ تو بڑا ہے, اس کا دل بڑا ہے, اس کا دل بڑا ہے تو وہ ایسا بلک کے روئے کیسے. اور اسے رونے والے کی ضرورت تھی. کہا جب وہ بچے نے رونا کیا, رونا شروع کیا, اللہ تعالیٰ کی رحمت کو جوش آیا, عرش الہی کانپنے لگا اور اللہ تعالیٰ کی رحمت کو جوش آیا اور اللہ تعالیٰ نے میرا قرضہ ادا کروا دیا. مارومی رحمت اللہ علیہ فرماتے دیکھو ہمارے گناہوں کی وجہ سے جو ہم پر مصیبتیں ہیں یہ سب کھڑی ہیں ہمارے پاس پاس. یہ مصیبت اس وقت تک نہیں جائے گی جب تم تب تک تم اللہ سے رو گے, اللہ سے گڑگڑاؤ گے نہیں. تمہیں اللہ سے رو, اللہ سے گڑگڑاؤ اپنی حالت, اپنی قسمت, اپنے معاملات کو بدلنے کے لیے اللہ تعالیٰ سے رونا شروع کر. میں رو گے تو رونے کی برکت سے تمہارے یہ جو جتنی مصیبتیں ابھی گھیرے کھڑی ہوئی نا, ابھی ہمارے آگے پیچھے دائیں بائیں اوپر نیچے جہاں جاتے مصیبت ہی ساتھ چل رہی ہوتی ہے. تباہ ہو جائے کیا کہ ہمارے در النحوست ہے, گناہ ہمارے, یہ ہر وقت مصیبت ہے ہمارے ساتھ. ہر جگہ ہم جا رہے ہیں وہ مصیبت ہمارے ساتھ. تباہ اس مصیبت سے خلاصی کا, چھٹکارے کا نتیجہ یہ ہے کہ رونا شروع اللہ سے کرو, رو گڑگڑاؤ تو اللہ تعالیٰ اپنے فضل سے یہ تمام چیز. جس طرح سے معرومی فرماتے کہ اگر وہ کودک, وہ بچہ ہے, وہ لڑکا حلوہ فروش کا, وہ لڑکا اگر روتا نہیں تو اللہ تعالیٰ کی رحمت کو جوش کیسے آتا ہے. تو میں اس وقت جب تک تم رو گے نہیں اللہ تعالیٰ کی رحمت کو جوش نہیں آئے گا. اللہ تعالیٰ ہم سب پر اپنا فضل فرمائے. اور ہماری آہ, میرے شیخ رحمت اللہ علیہ کا شعر فرماتے کہ میری خشک آنکھوں کو تو یارب چشم تر کر دے, میری خشک آنکھوں کو یارب تو چشم تر کر دے. کہ وہ جو ہماری آنکھیں خشک ہیں اے اللہ اس کو رونے والا بنا دے, روا رونے والی آنکھ بنا دے. اللہ تعالی ہم سب پر اپنا فضل فرمائے, ہم سب کی اصلاح فرمائے, ہم سب کو اپنی محبت اور اپنا قرب اور تعلق نصیب فرمائے. وآخر دعوانا الحمد اللهم صل اے مالک الرحمن. یا اللہ صلی اللہ تعالی رحمتک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.